This is VOA News. I'm Jim Bertel. British Prime Minister Boris Johnson has sent an unsigned letter requesting a Brexit delay to the European Union. Reuters' David Doyle reports.
British Prime Minister Boris Johnson has sent a letter to the European Union requesting a delay to Brexit, having been compelled to do so by the law. But the UK PM, who has said he would rather be dead in a ditch than ask for an extension, has simultaneously tried to distance himself from that letter by refusing to sign it. That's prompted criticism from some lawmakers that Johnson is being juvenile. In an unusual step, Johnson then sent three letters to Donald Tusk, the president of the European Council. The first was a brief cover note from Britain's EU envoy explaining that the government was simply complying with the law. The second was the unsigned photocopy of the text Johnson is obliged to send by that law. And the third was a letter in which he said he does not want an extension, and that further delay would damage the interests of the UK and our EU partners. Johnson did choose to sign that letter.
That's Reuters' David Doyle reporting. Kurdish fighters and civilians began evacuating from a besieged Syrian town on Sunday, the first pullback under the U.S.-brokered ceasefire deal. The evacuation is a boost to a ceasefire that has been shaky since it began on Thursday evening. Clashes have erupted daily with occasional shelling. Speaking to reporters on his way to a surprise visit to Afghanistan, Defense Secretary Mark Esper says moving U.S. troops out of Syria will take time.
The U.S. withdrawal continues apace from northeast Syria again. We're talking weeks, not days. We want to be very deliberate and very safe as we go about it.
Esper is in Afghanistan to try to restart peace talks with the Taliban. For more on this story, go to voanews.com. This is VOA News. In a series of tweets Saturday night, U.S. President Donald Trump said he is canceling plans to hold the next G7 summit at a golf resort he owns in Miami, Florida. Earlier this week, the president had confirmed plans to hold the summit at the Trump National Doral. He blamed the media and Democrats for opposing the Doral site. Hong Kong protesters flooded the city streets on Sunday in defiance of a ban by the authorities on their march. VOA's Anita Powell was on the street with them.
Today, on Sunday, was one of the larger protests we've seen recently. Tens of thousands of people flooded the streets here in Hong Kong and marched in en masse, reiterating their five demands, and they encountered quite a lot of police resistance. We saw multiple uses of water cannons, of pepper water, and of tear gas to disperse the crowd. But this crowd was determined, and they stuck around in the face of that.
This is the latest chapter in unrest that has disrupted life in the financial hub since early June. Tens of thousands of Lebanese protesters gathered Sunday in major cities and towns for the largest anti-government protests yet in 4 days of demonstrations. The unrest erupted after the government proposed new taxes, part of stringent austerity measures amid a growing economic crisis. Politicians are now racing against time to put forward an economic rescue plan that they hope will help calm the public. Officials say Pakistani and Indian soldiers traded fire in disputed Kashmir on Sunday, killing at least 9 people on both sides. The Indian military says Pakistani soldiers targeted an Indian border post in civilian areas. Pakistan's army accuses India of unprovoked ceasefire violations, killing 5 civilians and 1 soldier. Australian airline Qantas landed the world's first ultra-long-haul research flight in Sydney on Sunday after traveling more than 16,000 kilometers from New York. Reuters' Edward Barron reports.
It's the ultimate in long-haul flights. Australian airline Qantas have tested out a non-stop journey from New York to Sydney, lasting nearly 20 hours and spanning more than 16,000 kilometers or just over 10,000 miles. The idea was to research how the world's longest commercial airplane journey would impact pilots, crew and passengers. Qantas CEO Alan Joyce.
This is a really historic moment for Qantas, a really historic moment for Australian aviation and a really historic moment for world aviation.
With demand for air travel rapidly growing and aircraft performance improving, carriers are increasingly looking into ultra-long-haul travel.
That is Reuters' Edward Barron reporting. For more on any of today's news, please visit us at voanews.com. And for news on the go, use the VOA mobile app. I'm Jim Bertel, VOA News.
Voice of America, Washington ki Urdu service se program aapki duniya ke saath Anjum Harold Gill aapki khidmat mein hazir hai. Is program mein aapke liye is hafte mein runama hone wale halat-e-hazra ke aham mauzuat par feature pesh kiye jayenge. Hamari koshish hai ki hamare wo samain jo hamare television ka magazine program nahi dekh pate, inke liye hum wo reportein pesh kare jo hafta bhar hamare television program mein nashr hui. آغاز کرتے ہیں آج کے پروگرام کا. پاکستان کے پہلے وزیر اعظم لیاقت علی خان کی اہلیہ رانا لیاقت علی کی پہچان صرف اپنے شوہر کے نام سے نہیں ہے. وہ تحریک آزادی کی ایک سرگرم کارکن تھیں, کئی ملکوں میں پاکستان کی سفیر رہیں اور پاکستانی خواتین کے حقوق کے لیے آخری دم تک کام کرتی رہیں. تقسیم ہند سے پہلے بھی ان کی زندگی کچھ کم دلچسپ نہیں تھی. سرحد کے دونوں جانب ان کی زندگی کو سمیٹا گیا ہے ایک نئی کتاب میں جس کا نام ہے دی بیگم پورٹریٹ آف رانا لیاقت علی خان پاکستان's پائنیئرنگ فرسٹ لیڈی. اس کتاب کو ایک بھارتی مصنفہ دیپا اگروال اور ادھر پاکستان سے مصنفہ تہمینہ عزیز نے مل کر لکھا ہے. ان کی تحقیق پر مبنی دو حصوں کی خصوصی رپورٹ میں آج سنتے ہیں تقسیم سے قبل رانا لیاقت علی خان کی زندگی کی کہانی. پیش کر رہی ہیں رتل جوشی.
دا بیگم پورٹریٹ آف رانا لیاقت علی خان پاکستان's پائنیئرنگ فرسٹ لیڈی کی بھارتی مصنفہ دیپا اگروال شمالی بھارت کے الموڑا شہر سے ہیں. اس شہر میں 1905 میں پیدا ہوئی آئرین پنت یہی آگے چل کر رانا لیاقت علی کے نام سے مشہور ہوئی.
ہم لوگوں کے لیے ایک بہت تعجب کی اور گرو کی بات بھی تھی کہ ہمارے شہر کی ایک لڑکی پاکستان کے سب سے پہلے پردھان منتری کی پتنی تھی. یہ بھی میں بچپن سے سنتے آ رہی تھی کہ ہاں وہ تو نیدرلینڈز کی امبیسڈر بن گئی ہیں یا سندھ کی گورنر بن گئی ہیں.
رانا لیاقت علی کا بچپن اپنے زمانے کی لڑکیوں سے بہت الگ رہا. ان کے ہندو برہمن خاندان نے عیسائی مذہب اپنا لیا تھا.
جو ایجوکیشن ان کو ملا دیٹ از بیکاز آف ہر کرسچن بیک گراؤنڈ. یہ نینی تال میں ویلزلی اسکول میں پڑھی جو صرف انگریزوں کے بچوں کے لیے ہوتا تھا. شی واز اے گڈ سنگر اور گٹار بھی بجاتی تھیں.
رانا اعلیٰ تعلیم کے لیے لکھنؤ گئی جہاں وہ ایم اے اکنامکس میں اپنی کلاس میں واحد لڑکی تھی.
سہپاٹھی تھے ان کو کافی تنگ کرتے تھے, ان کی سائیکل کا ٹائر پنکچر کر دیتے تھے, کبھی ان کے کیریکیچر بلیک بورڈ میں بناتے تھے. مطلب لوگوں کو ہضم نہیں ہوتا تھا کہ یہ لڑکی کیسے ایم اے اکنامکس کر رہی ہے, کیونکہ یہ 1920s کی بات ہے.
ان دنوں لیاقت علی خان یو پی لیجسلیٹو کاؤنسل کے ممبر تھے. سائمن کمیشن پر ان کی زبردست تقریروں سے رانا کافی متاثر ہوئیں. بہار میں سیلاب آیا تو رانا اپنے کالج کے فنڈ ریزر کے ٹکٹ بیچنے اسمبلی گئیں.
اور اتفاق کی بات یہ ہے کہ دروازہ لیاقت علی خان صاحب نے کھولا اور انہوں نے کہا کہ میں ٹکٹ بیچنے آئی ہوں. تو پہلے تو انہوں نے تھوڑی آنا کانی کی, تو پھر کہنے لگی نہیں نہیں دیکھیے ہمارا تو جینیون کاز ہے. وہ بولے کہ اچھا ٹھیک ہے میں ایک ٹکٹ لے لیتا ہوں. تو کہنے لگی نہیں نہیں کم سے کم دو تو لیجیے, اور اگر آپ کی کوئی کمپنی نہیں ہے تو میں ہی آپ کے ساتھ آ جاؤں گی.
سن 1931 میں رانا دلی کے اندرپرست کالج فار ویمن میں اکنامکس کی پروفیسر لگی. یہ وہ دور تھا جب لڑکیوں کا دوسرے شہر جا کر نوکری کرنا کوئی سوچ بھی نہیں سکتا تھا. اسی دوران لیاقت علی خان یو پی لیجسلیٹو کاؤنسل کے ڈپٹی پریسیڈنٹ منتخب ہوئے اور رانا نے انہیں مبارکباد کا خط لکھا.
اور لیاقت علی خان کا جواب آیا, میں دلی آتے رہتا ہوں اور کیوں نہ کسی دن ہم لوگ وینگرز میں ایک ساتھ ایک کپ چائے پی لیں.
1947 میں تقسیم ہند کے بعد بیگم رانا لیاقت علی خان کے ساتھ پاکستان چلی گئیں جہاں زندگی کے کئی اتار چڑھاؤ ان کا انتظار کر رہے تھے. رتل جوشی, وائس آف امریکہ, دلی.
بیگم رانا لیاقت علی کی تقسیم ہند سے پہلے کی زندگی کی کہانی آپ نے نئی دلی سے سنی. قیام پاکستان کے بعد کی کہانی بتا رہی ہیں اسلام آباد سے گیتی آرا انیس.
تہمینہ عزیز نے کتاب دا بیگم کا وہ حصہ لکھا ہے جہاں بیگم رانا لیاقت علی پاکستان کی آزادی کے بعد 1947 میں کراچی آ جاتی ہیں اور پاکستان کی سیاسی اور سماجی زندگی میں اہم کردار ادا کرتی ہیں.
خیر شروع میں تو دونوں کے بہت ڈریمز تھے جو اکٹھے انہوں نے دیکھے پاکستان موومنٹ میں جب وہ دلی میں تھے, اور اس کے بعد انہوں نے سوچا کہ اب ہم جا کے ان ڈریمز کو ریئلائز کریں گے. تو وہ آ گئے बहुत उनको वक्त नहीं मिला इकट्ठे, बिकॉज वो बहुत जल्दी चले गए। गालिबन 1951 था जब उनकी असैसिनेशन हुई थी।
1951 में लियाकत अली खान को कत्ल कर दिया गया। तहमीना कहती हैं कि इनकी वफात से जुड़ा एक अजीब वाकया बेगम राना के मिजाज का पता देता है।
जिस दिन उनकी असैसिनेशन हुई वो रावलपिंडी में थे, वो कराची में थी, तो जब उनको इतला मिली जाहिर है शी वॉज इन अ स्टेट ऑफ शॉक। लेकिन उनको उस दिन या गालिबन अगले दिन एक वहाँ पर एक छोटा सा हॉस्पिटल था, वही मिशनरीज चलाते थे, उसकी इनाग्रेशन करनी थी उसकी बिल्डिंग की। तो उन्होंने फिर जाहिर है उसको कैंसिल नहीं किया, लेकिन रेडियो से उन्होंने खिताब करके वो इनाग्रेट किया और उसने कहा कि लाइफ मस्ट गो ऑन, यू नो मिशन मस्ट गो ऑन।
बेगम राना ने 1951 के बाद भी खवातीन की बहबूद के काम जारी रखे। 1949 में उन्होंने ऑल पाकिस्तान वुमेन्स एसोसिएशन या अफवा की बुनियाद रखी थी, जिसके जेर एहतमाम वो खवातीन के फलाही इदारे चलाती रहीं। बल्कि बतौर पाकिस्तानी सफीर हॉलैंड, इटली और ट्यूनिस में तैनात भी रहीं।
फिर 71 में भुट्टो साहब ने जब टेक ओवर किया तो इनको फरमाइश की कि आप हमारे साथ आके हिस्सा लें पीपल्स पार्टी में, मेंबर बन जाएं। तो उन्होंने कहा देखिए मेंबर किसी पार्टी की मैं मुनासिब नहीं समझती बनना। तो फिर भुट्टो साहब ने सोचा चलो इनको मैं गवर्नर बना देता, सिंध का गवर्नर बना दिया 73 में। तो ये फिर सिंध की गवर्नर बनी रहीं जब तक के भुट्टो साहब की जो है वो रूल एंड नहीं हुआ और ज़ियाउल हक ने टेक ओवर किया 77 में। उसके बाद इन्होंने इमीडिएटली रिज़ाइन किया और इन्होंने सोचा कि नहीं अब मैं इस वक्त नहीं कर सकती मज़ीद काम गवर्नमेंट के साथ।
तहमीना कहती हैं कि बेगम राना को अलामती तौर पर याद रखा गया, लेकिन बदकिस्मती से उनकी ज़िंदगी के अमली पहलुओं पर ज़्यादा बात नहीं होती।
जिस तरह से होता है ना कि याद रखना उनको और हिस्ट्री बुक्स में उनका जिक्र सही तरीके से आना या उनकी जो सारी कॉन्ट्रीब्यूशन है उनको गिनना, वो नहीं हो पाया प्रॉपरली। इसलिए ये किताब एक किस्म से उस वैक्यूम को फिल करने के लिए भी एक रोल अदा करती है।
बेगम राना के पास पाकिस्तान में कोई जाती जायदाद नहीं थी। उन्होंने अपनी जिंदगी एक सरकारी मकान में गुजारी जहां इन्हें ताहयात वजीफा मिलता रहा। उनका इंतकाल कराची में हुआ। गीता रानीस, वॉइस ऑफ अमेरिका, इस्लामाबाद।
भारत के जेरे इंतजाम कश्मीर में मोबाइल फोन सर्विस 10 हफ्ते से जायद अरसे के बाद जुज़वी तौर पर बहाल कर दी गई है। ओहदेदारों के मुताबिक पीर की दोपहर से 40 लाख के करीब पोस्ट पेड मोबाइल फोन्स ने दोबारा काम करना शुरू कर दिया है। ताहम इलाके में इंटरनेट सर्विस मजीद कुछ वक्त के लिए बंद रहेगी। 5 अगस्त को नई दिल्ली की तरफ से जम्मू और कश्मीर को आईने हिंद की दफा 370 के तहत हासिल नीम खुद मुख्तारी को खत्म करने और रियासत को 2 हिस्सों में तकसीम करके बराह रास्त वफाक के जेर कंट्रोल इलाके बनाने के ऐलान के साथ ही रियासत में लैंडलाइन और मोबाइल फोन और इंटरनेट समेत तमाम किस्म की मवासलाती सहूलियात को मुअत्तल किया गया था। पूरी रियासत में कर्फ्यू या कर्फ्यू जैसी पाबंदियां आयद की गई थीं और सैकड़ों सियासी रहनुमाओं और कारकुनों को हिरासत में लिया गया। ओहदेदारों ने बताया कि ये पाबंदियां वक्तन फवक्तन उठाई जा रही हैं और इस सिलसिले में हुकूमत ने अब वादी के मुख्तलिफ इलाकों में मोबाइल फोन सर्विस बहाल कर दी है। इस बारे में श्रीनगर से यूसुफ जमील की रिपोर्ट।
भारतीय हुकूमत ने अपने जेर इंतजाम कश्मीर में 72 रोज बाद मोबाइल फोन सर्विस बहाल कर दी है। पीर की दोपहर से वादी कश्मीर में पोस्ट पेड मोबाइल फोन दोबारा काम करने लगे। तहां वादी में इंटरनेट पर पाबंदी बराबर जारी है। भारतीय हुकूमत ने 4 अगस्त की रात को रियासत में लैंडलाइन और मोबाइल फोन और इंटरनेट समेत तमाम किस्म की मवासलाती सहूलियात को मुअत्तल किया था। पूरी रियासत में कर्फ्यू या कर्फ्यू जैसी पाबंदियां आयद की थी और सैकड़ों सियासी रहनुमाओं और कारकुनों को हिरासत में लिया था। अहदेदारों ने बताया कि भारतीय जेर इंतजाम कश्मीर में हुकूमत की जानिब से 5 अगस्त के बाद से आयद पाबंदियां वक्तन फवक्तन उठाई जा रही हैं और इस सिलसिले में हुकूमत ने पीर से वादी के मुख्तलिफ इलाकों में मोबाइल फोन सर्विस बहाल कर दी है। उन्होंने बताया कि पीर की दोपहर से वादी कश्मीर में 40 लाख पोस्ट पेड मोबाइल फोन अमली तौर पर दोबारा काम करने लगे हैं। इंटरनेट और मोबाइल फोन सर्विसेज पर आयद पाबंदी की वजह से लोगों बिलखसूस तालिब इल्मों, डॉक्टरों और दूसरे तिबी अमले, ज़राइब अबलाग से वाबस्ता अफराद, ट्रैवल एजेंसियों, ऑनलाइन सर्विसेज वगैरह और इनसे वाबस्ता अफराद को शदीद दुश्वारियों और मुश्किलात का सामना करना पड़ा है। रियासत में मुवासलाती ब्लैकआउट को खत्म करने के लिए भारतीय हुकूमत पर इंसानी हकूक और शहरी आज़ादी के लिए काम करने वाले मकामी और बैनुल अक्वामी इदारों और बाज़ हुकूमतों की तरफ से दबाव का सामना करना पड़ा है। वादी कश्मीर में पोस्ट पेड मोबाइल फोन सर्विसेज बहाल करने के इकदाम पर एक शहरी जुबैर अहमद ने वॉइस ऑफ अमेरिका को बताया।
दो तीन दहाइयों से हमें क्या किया है देखो, अब पिछले 60 दिनों से क्या हो रहा है कश्मीर में, न कि फोन चल रहा है, न कोई कम्युनिकेशन चल रहा है। आज उन्होंने रेस्टोर किया है, वो भी बकवास। अगर गवर्नमेंट बोलते हैं हालात ठीक है, फिर क्यों नहीं उसने रेस्टोर किया है? इंटरनेट क्यों बंद है?
कम्युनिकेशन ब्लैकआउट, खासतौर पर इंटरनेट पर पाबंदी से अखबार और सहाफियों का काम बुरी तरह मुतासर हो रहा है। श्रीनगर के एक सहाफी मुश्ताक अहमद कहते हैं,
सहाफत से जो वाबस्ता लोग हैं उनके लिए तो ब्रॉडबैंड मस्ट था, लेकिन ये कोई इतना बड़ा तीर नहीं मारा है कि इन्होंने जो फोन छोड़े है कश्मीर में, खुद ही इन्होंने बंद किया, इन्होंने खुद ही छोड़ा, फोन से कोई फर्क नहीं पड़ेगा। एज ए जर्नलिस्ट, एज ए मीडिया पर्सन मैं ये कहूँगा कि जब तक इंटरनेट ना खुले, इंटरनेट आज के दौर में जरूरी है।
ताहम हुकूमती ओहदेदारों का कहना है कि मवासलाती सहूलियात को हिफ्ज मात कदम के तौर पर मौतल किया गया था, क्योंकि उनके बकौल शरपसंद अनासिर फोन और इंटरनेट सहूलियात का गलत इस्तेमाल करके रियासत में अमन अमान को बिगाड़ने और अफवाहें फैलाने की कोशिश कर सकते थे। वो ये इल्जाम भी लगाते हैं कि पाकिस्तान और वहां सरगर्म बाज अफराद और तंजीमों के साथ साथ खुद रियासत में मौजूद शरपसंद और मुल्क दुश्मन अनासिर ने माजी में सोशल मीडिया के जरिए लोगों को तशद्दुद पर उकसाने और उनके जज्बात को उभारने की कोशिशें की हैं, जिनके पेश नजर इंटरनेट सहूलियात को मुअत्तल करना नागुजीर बन गया। यूसुफ जमील, वॉइस ऑफ अमेरिका, श्रीनगर।
भारत में मोदी हुकूमत की जानिब से कश्मीर की खुद मुख्तारी से मुतालिक आईनी आर्टिकल्स की मनसूखी और इसके बाद लगाई गई पाबंदियों को 2 माह से जायद हो चुके हैं। हम आपको गाहे बगाहे कश्मीरियों की हालत के बारे में आगाह करते रहे। इस वक्त वहां क्या सूरत हाल है, क्या बच्चे स्कूल जा रहे हैं, क्या इंटरनेट चल रहा है, कारोबार की सूरत हाल क्या है, बहुत से सवाल हैं जिनके जवाब कश्मीर से बाहर रहने वाले जानना चाहते हैं। हमारी साथी रितुल जोशी ने आपके लिए वहां जाकर ये जवाब ढूंढने की कोशिश की।
श्रीनगर, सुबह के तकरीबन 10 बजे हैं। ट्रैफिक का हाल किसी भी आम शहर की आम सुबह का एहसास दिलाता है, जब तक की नज़र पब्लिक ट्रांसपोर्ट के इंतजार में परेशान लोगों पर नहीं पड़ती। गिने चुने ऑटो रिक्शे और कुछ टूरिस्ट टैक्सियाँ आमदोरफ्त का वाहिद और नाकाफी जरिया है। यही हाल बाजारों का है, जो कुछ जगहों पर सुबह 7 से 10 बजे तक खुलने लगे हैं।
बदले हुए हालात के मद्देनजर अब लोगों ने धीरे धीरे अपना रूटीन भी बदल लिया है। चंद इलाकों में कुछ घंटों के लिए दुकानें खुलती हैं, जिसमें सारा जरूरत का सामान खरीदा जाता है, लेकिन कोई भी दुकानदार कैमरे पर नहीं आना चाहता और कई बार कैमरा देखकर शटर गिरने भी शुरू हो जाते हैं।
इट इज अ सॉर्ट ऑफ सिविल डिसोबीडियंस, और इसको कोई लीड नहीं कर रहा, ये वॉलंटियरली ये सब कर रहे हैं, तो इसका पता नहीं कब ये खोलेंगे, क्या करेंगे।
लेकिन कश्मीर पुलिस का कहना है कि हालात मामूल की जानिब लौट रहे हैं।
लॉकडाउन उस किस्म का नहीं है जिस किस्म का था, इसमें बेहतरी आई है। लोग बड़े कोऑपरेटिव हैं, लोग धीरे धीरे अपना सिचुएशन को वॉच करते हुए दुकानें ज्यादा खोलने लगे हैं, बाजार ज्यादा खुल रहे हैं, ट्रेडिंग एक्टिविटी ज्यादा हो गई है।
सड़कों पर कुछ ठेले वाले जरूर दिन भर रहते हैं, लेकिन दोपहर होते होते बाजार बंद हो जाते हैं। इन हालात का असर बच्चों की पढ़ाई पर पड़ रहा है।
सरकार को ये सोचना पड़ेगा, क्योंकि बच्चों की तालीम बहुत सी खराब हो रही है, तो बच्चों का भविष्य भी खराब हो चुका है।
हुकूमत ने अब सभी स्कूल और कॉलेज खोलने का हुक्म दे दिया है। ज्यादातर कॉलेजेस में स्टूडेंट्स या तो हैं ही नहीं या फिर बहुत ही कम। स्कूल्स में भी हाजिरी ना होने के बराबर है।
बच्चे स्कूल नहीं जा रहे हैं, एग्जाम्स पोस्टपोन हो रहे हैं। अब एग्जाम्स नया साल भी आ रहा है, अब देखेंगे कि एग्जाम्स लेंगे भी या नहीं लेंगे।
इतना भी मतलब वो नहीं है रिस्पॉन्स स्कूल्स को लेकर के जितना हम चाहते हैं, मगर मुझे लग रहा है कि स्कूल की एक्टिविटी भी पहले से ज़्यादा बड़ी है। प्लस वन प्लस टू के सारे बच्चे अपने रजिस्ट्रेशन करवा चुके हैं, एग्जाम की तैयारी चल रही है।
पीर से पोस्ट पेड मोबाइल सर्विस बहाल हो चुकी है, लेकिन सिर्फ वॉइस कॉल और टेक्स्ट मैसेजेस के लिए। फोन पर इंटरनेट या व्हाट्सएप जैसी सर्विसेज अभी भी बंद हैं। फिलहाल मीडिया सेंटर और चंद सरकारी दफ्तरों में कुछ इंटरनेट कियोस्क काम कर रहे हैं, लेकिन आम लोग अब भी इंटरनेट की सहूलियत से महरूम है। कैमरामैन जुबैर डार के साथ रितुल जोशी, वॉइस ऑफ अमेरिका, श्रीनगर।
गिद्ध एक ऐसा परिंदा है जिससे आमतौर पर लोग घिन खाते हैं, क्योंकि ये मुर्दार खाता है, मगर इसे कुदरत की जानिब से तायनात सफाई का अमला समझकर देखें तो अंदाजा होगा कि इसके बगैर गुजारा नहीं है। तकरीबन 15 साल कबल जनूबी एशिया में गिद्ध मादूमियत के इंतहाई करीब पहुंच गए थे। लाहौर के करीब वाके जंगल चांगा मांगा में सफेद पुश्त वाली गिद्ध की अफजाइश नस्ल का एक मरकज पाकिस्तान में इस परिंदे को मादूमियत से वापस लाने में किस कदर कामयाब हो रहा है, تفصیلات بتا رہی ہیں سمن خان.
2005 میں چھانگا مانگا میں واقعہ گدھوں کی افزائش نسل کے مرکز میں سفید پشت والی نسل کے 15 گدھوں کو لایا گیا. یوں مرکز کی انتظامیہ کی آزمائش کا آغاز ہوا, کیونکہ گدھ 8 سے 9 ماہ میں صرف ایک انڈا دیتے ہیں اور نئی جگہ پر جوڑے بنانے میں سالوں لے سکتے ہیں.
ایک برڈ نے ایگ لے کیا ہے اور وہ برڈ ڈیورنگ انکیوبیشن کسی بھی وجہ سے اگر وہ اچانک اس نے وہ فلائی کیا ہے نیس سے تو وہ ایگ جو ہے وہ بریک ہو گیا اس کی لیگس کی وجہ سے, تو اٹ مینس کہ دا ہول بریڈنگ سیزن فار دیٹ پیئر ایٹ لیسٹ از گون.
2016 میں یہاں گدھوں کے 2 جوڑوں نے ایک ایک بچے کی خوشخبری سنائی, جس کے بعد ہر سال افزائش نسل ہونے سے یہاں ننھے پرندوں کی تعداد 7 ہو گئی ہے. اب اس مرکز میں کل 22 گدھ ہیں. گدھوں کو معدومیت کے خطرے سے دوچار کرنے کے پیچھے وجہ ہے ٹیکلوفینک. یہ مردہ جانوروں کے گوشت میں موجود درد کش دوا جو گدھوں کے لیے مہلک ہوتی ہے. ماحولیاتی ادارے WWF کی مدد سے چلنے والے پنجاب ولچر ریسٹوریشن اینڈ کنزرویشن منصوبہ میں گدھوں کی خوراک پر خاص توجہ دی جا رہی ہے.
خود یہاں پہ جانور پال رکھے ہیں کیونکہ وہ دوائیوں سے پاک ہوتے ہیں, تو ہم ان کی فیڈ ان کو پرووائڈ کرتے ہیں. اگر ہم باہر سے کچھ جانور خریدتے بھی ہیں تو اس کو ہم نے میکسیمم 10 دن یہاں پہ رکھتے ہیں ہمارے سینٹر پہ, تو اس کے بعد ہم ان کی فیڈ ان کو پرووائڈ کرتے ہیں.
اس صبر آزما منصوبے کے مثبت نتائج آنے کے بعد اب یہاں پرندوں کے لیے ایک اور گھر تعمیر کیا جا رہا ہے.
یہ جگہ ہمیشہ ان پرندوں کا مسکن نہیں رہے گی, بلکہ ان کی تعداد میں بڑھوتری اور بہتر افزائش نسل کے بعد انہیں قدرتی ماحول میں واپس بھیجنا بھی منصوبے کا حصہ ہے.
اگرچہ جنوبی ایشیا میں ڈیکلوفینک پر 2006 سے پابندی ہے, گدھوں کو آزاد کرنے سے پہلے پنجاب کے مویشیوں میں اس دوا کی موجودگی کو اب بھی ٹریک کیا جا رہا ہے.
ہم نے پنجاب گورنمنٹ سے ایک چھوٹا سا پروجیکٹ لیا ہے. 37 ڈسٹرکٹس ہیں. ہم کمپلیٹلی جتنی بھی ویٹنری میڈیسن کی مارکیٹس ہیں ہم ان کے سرویز کروا رہے ہیں, انڈر کور سرویز. سارے اسٹورز وہاں پہ پوری مارکیٹس کو چیک کروا رہے ہیں, فارمرز کے ساتھ انٹرویوز کر رہے ہیں, ویٹنری پریکٹیشنرز کے ساتھ جو انٹرویو کر رہے ہیں. جب یہ ہمارے پاس یہ اسٹڈی کمپلیٹ ہو جائے گی کہ اس وقت مارکیٹ میں یہ جو انسیڈز ہیں کتنی تعداد میں اویلیبل ہیں, کہاں اویلیبل ہیں.
اس پرندے کو بچانے کے مشن میں پاکستان تنہا نہیں, بلکہ ساؤتھ ایشیا جوائنٹ ولچر کمیشن کے ذریعے بھارت, بنگلہ دیش اور نیپال مل کر کام کر رہے ہیں. سمن خان, وائس آف امریکہ, چھانگا مانگا.
فلم اور ٹی وی کی آمد سے پہلے تفریح کے متلاشی لوگ نوٹنکی اور سٹیج ڈرامے سے دل بہلانے کے لیے تھیٹروں کا رخ کرتے تھے, مگر وقت کے ساتھ تھیٹر ویران ہو گئے. لیکن پشاور کا ایک نوجوان آج بھی تھیٹر کے ذریعے طلباء میں شعور اور آگہی پھیلا رہا ہے. سنتے ہیں پشاور سے عمر فاروق کی یہ رپورٹ.
خستر رحمان ایک صحافی اور تھیٹر اداکار ہیں. وہ آرٹ کے ذریعے نوجوانوں کے معاشرتی رویوں میں تبدیلی اور امن لانا چاہتے ہیں. 2014 سے وہ وی ایکٹ کے نام سے ایک غیر منافع بخش تھیٹر چلا رہے ہیں جو مختلف تعلیمی اداروں میں اپنے فن کا مظاہرہ کرتا ہے.
مذہبی ہم آہنگی سب سے پہلے ضروری بات ہے. اسی طرح سے وہ تمام طالب علم جو مدرسے میں پڑھتے ہیں اور وہ طالب علم جو اسکول میں پڑھتے ہیں, ان کے درمیان رابطہ قائم کرنا تاکہ ہم مستقبل کے لیے فعال شہری اور امن والے شہری بنا سکیں.
وی ایکٹ کے خاکوں کے ذریعے خیستہ چھوٹے چھوٹے پیغامات بچوں کے ذہنوں پر نقش کر رہے ہیں.
مجھے بہت اچھی لگی. ہو ہاں, یہ پہلی دفعہ ہو گئی, اس طرح ہم نے پہلے نہیں دیکھا. اس سے ہمیں یہ سبق ملا کہ ہمیں چار صبح اکٹھے ہو کر رہنا چاہیے, اتفاق سے رہنا چاہیے.
خیستہ رحمان کہتے ہیں کہ اگرچہ ٹیلی ویژن کے مقابلے میں تھیٹر محدود لوگوں کے سامنے پیش کیا جاتا ہے, لیکن اس کے اثرات حاضرین پر دیر پا ہوتے ہیں.
اگر ہم ٹی وی پہ کوئی ڈرامہ دیکھتے ہیں, بچے وہاں سے سیکھتے ہیں, لیکن جب وہ اپنے کردار کو براہ راست اپنے سامنے دیکھیں گے اور وہاں پر وہ دیکھیں گے کہ ہاتھ دھو رہا ہے میرا پسندیدہ کریکٹر, میرا پسندیدہ کردار پودے لگا رہا ہے, میرا پسندیدہ کردار کتاب پڑھ رہا ہے, تو ظاہری بات ہے کہ وہ اس کو نہ صرف سیکھے گا بلکہ اڈاپٹ کرے گا. گا، اپنی لائف میں اس کو عملی جامہ پہنائے گا۔
بچے کتابوں میں چیزیں پڑھتے ہیں وہ سبق کے طور پر، اور وہ صرف اس لیے پڑھتے ہیں کہ ہم نے اس میں ایگزام دینا ہے۔ جب اس کو پریکٹیکل سکھایا جائے تو بہت وقت مدتوں تک اور بہت وقت تک ان کو ذہن نشین ہو جاتا ہے۔ تو بچوں کو پریکٹیکل کرنے سے اور تھیٹر میں دیکھنے سے اور چیزیں یہ دیکھنے سے ان کو بہت زیادہ سبق مل جاتا ہے اور وہ پریکٹیکل اس پر عمل کرنا شروع کر جاتا ہے۔
خیستہ رحمان کی ٹیم اب تک 100 سے زائد تھیٹر پرفارمنس کر چکی ہے، جبکہ اب کئی ایونٹس میں انہیں پرفارم کرنے کی باقاعدہ دعوت دی جا رہی ہے، جس کی وجہ سے وہ اپنے مستقبل کے حوالے سے خاصے پر امید ہے۔ عمر فاروق، وائس آف امریکہ، پشاور۔
غیر سرکاری جرمن تنظیم ورلڈ ہنگر ہیلپ کی طرف سے جاری کردہ ورلڈ ہنگر انڈیکس کی رپورٹ کے مطابق پاکستان 94 نمبر پر ہے، جو کہ ماضی کی نسبت بہتر ہے، لیکن اس کے باوجود پاکستان میں بھوک کی صورتحال سنجیدہ ہے۔ رپورٹ کے مطابق موسمیاتی تبدیلیاں بھی پاکستان میں بھوک کی صورتحال کو متاثر کر رہی ہیں۔ پاکستان میں غذائی قلت کی کیا صورتحال ہے اور اس کے متعلق کیا کام ہو رہا ہے، رپورٹ کر رہی ہیں لاہور سے سمن خان۔
بھوک کے عالمی انڈیکس کی جانب سے جاری کی گئی رپورٹ کے مطابق سال 2007 سے 2010 کے درمیان ملک بھر میں آنے والے طوفانوں اور سیلابوں نے پاکستان کے زرعی شعبہ کو بری طرح متاثر کیا۔ ان قدرتی آفات کے نتیجے میں متاثر ہونے والے افراد کی بڑی تعداد زراعت کے شعبے سے منسلک تھی، جن میں سے بیشتر اپنے اثاثے فروخت کر کے نقل مکانی کر گئے۔ اس کا اثر نہ صرف ان کے اپنے حالات زندگی پر پڑا، یعنی غربت کے باعث ان کی خوراک میں کمی واقع ہوئی، بلکہ ملک بھر میں خوراک کی ترسیل متاثر ہوئی۔ پاکستان میں ورلڈ وائڈ فنڈ فار نیچر کے فوڈ پروگرام اور پائیدار زراعت کے مینیجر مسعود خان کہتے ہیں کہ کسان برادری کو موسمیاتی اثرات سے بچنے کے لیے جدید طریقے اپنانے ہوں گے۔
آپ کون سے ایسے بیجوں کا انتخاب کریں جو کہ اچھے طریقے سے ان موسمیاتی تبدیلیوں کا مقابلہ کریں؟ اسی طرح کاشت کے مختلف طریقے ہیں، متبادل طریقے ہیں آمدنی کے، مثلا کچن گارڈننگ ہے، مرغیاں پالنا ہے، آپ ان کو بھی اپنائیں تاکہ اپنی بھی خوراک آپ کی گھریلو حد تک پوری ہو، اور ساتھ ساتھ آپ جو اضافی آپ کی پیداوار ہے اس کو آپ باہر بیچ سکیں۔
گلوبل ہنگر انڈیکس کے مطابق پاکستان 117 ممالک میں سے 94 نمبر پر ہے، اور اس کے پوائنٹس 28.5 ہیں، جس سے ظاہر ہوتا ہے کہ پاکستان میں غذائی قلت ایک سنجیدہ مسئلہ ہے۔ صوبہ پنجاب میں اس مسئلے کو لے کر ہنگامی صورتحال اس وقت پیدا ہوئی جب 2011 کے نیشنل نیوٹریشنل سروے میں 33.7% بچوں میں غذائی کمی اور 17.5% بچوں کے قد میں بڑھوتری نہ ہونے کا مسئلہ سامنے آیا۔ غذائی قلت کا شکار بچوں کو ڈھونڈنے کی ذمہ داری محکمہ صحت نے لیڈی ہیلتھ ورکرز پر سونپی ہے، جو اپنے اپنے علاقوں میں جا کر وہاں موجود ہر بچے کا اندراج اور معائنہ کرتی ہیں۔ ڈبلیو ایچ او کے نیشنل آفیسر ڈاکٹر یحییٰ گروتھ چارٹ کو یوں بیان کرتے ہیں،
ویٹ فار ہائٹ، اسی طرح ویٹ فار ایج، یہ ڈفرنٹ کرائیٹیریاز ہیں جو ڈبلیو ایچ او ریکمینڈ کرتا ہے، جس کو ہم گروتھ چارٹس کہتے ہیں۔ ناپنے کے طریقہ کار ہیں، جس میں موک لی جاتی ہے بچوں کی، جس کو مڈ اپر آرم سرکمفرنس کہتے ہیں۔ جو فیلڈ اسٹاف ہے وہ اسی موک کے تھرو میئر کرتا ہے بچوں کی بازو کی مڈ آرم سرکمفرنس لیتا ہے، اور اس کی بیسس کے اوپر وہ جج کر رہے ہوتے ہیں کہ اس میں غذائی کمی ہے یا نہیں ہے، اگر ہے تو کس حد تک ہے اور اس کو کس قسم کا علاج ملا جائے گا۔
صوبہ پنجاب میں نیوٹریشن پروگرام کے ڈائریکٹر ڈاکٹر مختار حسین سید کہتے ہیں کہ غذائی قلت کا تعلق غربت سے بھی ہے۔
مسائل ہوتے ہیں نا، غربت بہت زیادہ ہے، تو وہ گھر والے، ماں بھی مزدوری پہ جا رہی ہے، باپ بھی مزدوری پہ جا رہا ہے، بچے کو وہ کسی ایک اور کو سنبھال کے دے جاتے ہیں، تو وہاں پہ اس کو کھلانے پلانے کے مسائل آتے ہیں۔ وہ ہم لوگ ان کو جتنی بھی ایڈوائز دیں، اس میں پھر بھی ڈیفیشنسی رہ جاتی ہے۔
متعلقہ اداروں کا کہنا ہے کہ سال 2030 تک دنیا سے بھوک کا خاتمہ کرنے کا ہدف تب بھی حاصل ہو سکتا ہے جب سیاسی اور معاشی طور پر اس کے حصول کی کوشش کی جائے۔ سمن خان، وائس آف امریکہ، لاہور۔
بھارت کے دارالحکومت نئی دلی میں فضائی آلودگی کا پیمانہ نہایت نیچے گر گیا ہے، اور گزشتہ کچھ دنوں سے یہ بدتر سطح پر پایا گیا ہے۔ ایسوسیٹڈ پریس کی ایک رپورٹ کے مطابق چند روز پہلے حکومت نے فضا میں آلودگی کے پرانے مسئلے سے نمٹنے کے لیے سخت اقدامات کا اعلان کیا۔ تفصیل کے ساتھ ہماری ساتھی یاسمین جمیل۔
سینٹرل پولوشن کنٹرول بورڈ سرکاری انتظام میں چلنے والا ادارہ ہے۔ اس کے مطابق نئی دہلی میں فضائی آلودگی کی پیمائش 299 تھی، جو مقررہ سطح سے تقریباً 6 گنا تھی۔ دارالحکومت نئی دہلی میں انڈیا گیٹ کے مشہور مقام کے قریب آئس کریم فروخت کرنے والے اندرجیت گپتا نے شکایت کی کہ لوگ ٹھیک طریقے سے سانس بھی نہیں لے سکتے۔ ایسوسیٹڈ پریس کی رپورٹ کے مطابق نئی دہلی 14 ایسے شہروں میں شامل ہے جو دنیا میں سب سے زیادہ آلودگی کے لیے جانے جاتے ہیں۔ نئی دہلی کا شمار ان شہروں میں چھٹا ہے۔ اس کی بڑی وجوہات میں گاڑیوں کی تعداد میں تیزی سے اضافہ، صنعتوں سے دھوئیں کا اخراج، چھٹیوں کے موقعوں پر پٹاخوں سے آلودگی اور تعمیراتی مقامات سے پیدا ہونے والا گرد و غبار شامل ہے۔ شہر کی آبادی 2 کروڑ سے زیادہ ہے اور آلودگی نے پہلے ہی سے عوامی صحت کے بحران میں اضافہ کر دیا ہے۔ حکومت نے فضائی آلودگی سے نمٹنے کے لیے اعلان کیا ہے کہ وہ ایسے اقدامات کر رہی ہے جن کا مقصد سڑکوں پر نجی گاڑیوں کی حوصلہ شکنی کرنا، بس اور میٹرو سروسز میں اضافے اور ڈیزل جنریٹرز کے استعمال کو روکنا ہے۔ محققین کا کہنا ہے کہ نئی دہلی میں فضائی آلودگی کی 10% وجہ پاس پڑوس کی ریاستوں میں فصلوں کے بعد کھیت کھلیان میں آگ لگانا بھی شامل ہے۔ اکتوبر سال کا وہ مہینہ ہے جب ہریانہ، پنجاب اور پڑوسی ریاستوں میں کسان فصلوں کی کٹائی کے بعد کھیتوں میں آگ لگاتے ہیں تاکہ اگلی فصل کے لیے انہیں صاف کیا جا سکے، اگرچہ اس عمل پر پابندی عائد ہے۔ ان ریاستوں سے اٹھنے والا دھواں نئی دہلی کی فضاؤں تک پہنچتا ہے، جس کے نتیجے میں آلودگی کی سطح میں اضافہ ہو جاتا ہے۔ صرف صوبہ پنجاب میں ہر سال فصلوں سے 2 کروڑ ٹن کوڑا پیدا ہوتا ہے، جس کا 3/4 جلا دیا جاتا ہے۔ کھیت کو صاف کرنے کا یہ سستا اور مؤثر طریقہ ہے، اور آگ لگانے سے وہ کیڑے بھی مر جاتے ہیں جو فصلوں کو نقصان پہنچانے کا سبب بنتے ہیں۔ ساتھ ہی اس عمل کے نتیجے میں پیدا ہونے والی راکھ کھاد کا کام بھی دیتی ہے، تاہم اس سے جو دھواں خارج ہوتا ہے اس سے سانس کی بیماریاں لاحق ہو سکتی ہیں۔ حکومت کی طرف سے اگرچہ اس پر پابندی عائد ہے، لیکن ایسا پھر بھی ہوتا ہے اور اس کی جزوی وجہ مالی مراعات کی کمی بتائی جاتی ہے۔ حکومت اپنے طور پر اس عمل کو روکنے کی کوششیں تو کر رہی ہے، تاہم اسے بہت زیادہ کامیابی نہیں ہوئی۔ ایک کاشتکار روی کالو کا کہنا ہے کہ مجھے اس بات سے اتفاق ہے کہ فصلوں کے بعد کھونٹی دار مواد کو جلانا صحیح عمل نہیں ہے، لیکن بات یہ ہے کہ غریب کسان آخر کیا کریں۔ کھیت کھلیان میں آگ لگانے کا کام سال میں 2 مرتبہ انجام دیا جاتا ہے، ایک تو اپریل مئی میں گیہوں کی فصل کی کٹائی اور پھر اکتوبر نومبر میں دھان کی فصل کی کٹائی کے بعد۔ سیٹلائٹ کی مدد سے لی گئی تصویروں کے مطابق گزشتہ منگل کے دن پنجاب اور ہریانہ کے علاقوں میں بیسیوں فارمز میں آگ لگی ہوئی نظر آ رہی تھی۔ تاہم ایسوسیٹڈ پریس نے اپنی رپورٹ میں اس جانب بھی توجہ دلائی ہے کہ پنجاب کی حکومت نے صوبے میں کاشتکاروں کو مالی رعایت کے ساتھ فارمنگ کے جدید آلات مہیا کرنے کا وعدہ کیا ہے۔ حکومت اس مقصد کو حاصل کرنے کے لیے فصلوں کی کٹائی کے بعد کھیتوں میں آگ لگانے کے عمل کا خاتمہ کر دیا جائے سخت قوانین کا نفاذ بھی کر رہی ہے۔ یاسمین جمیل، وائس آف امریکہ، واشنگٹن۔
جب ریڈیو ہو دور اور خبریں ہوں اہم، تو آئیے ہماری ویب سائٹ اردو voa.com پر۔ جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے، اردو voa.com پر آئیے۔ دن بھر کی اہم شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں شام 7 بجے سے صبح 7 بجے تک اردو voa.com پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے۔ دن ہو یا رات، جب دل چاہے اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
صدر ڈونلڈ ٹرمپ کو بدھ کے روز کیپیٹل ہل پر دونوں جماعتوں کے قانون سازوں کی جانب سے شام سے امریکی فوجی واپس بلانے کے فیصلے پر سخت تنقید کا سامنا کرنا پڑا۔ امریکی فوجوں کے فوری انخلا کے بعد ترکی نے شمالی شام میں داعش کے خلاف امریکہ کے اتحاد میں لڑنے والے شامی کردوں پر حملہ کر دیا تھا۔ ایوان نمائندگان میں ٹرمپ کے اس فیصلے پر مذمتی قرارداد بھاری اکثریت سے منظور کی گئی۔ صدر ٹرمپ کا کہنا ہے کہ وہ شام کے اندر ترکی کی فوجی مداخلت کے خاتمے کا مطالبہ کر رہے ہیں۔ اس بارے میں تفصیلات کے ساتھ اسد حسن۔
صدر ٹرمپ نے بدھ کے روز صحافیوں کو بتایا کہ وہ امریکی فوجیوں کو واپس گھر لا رہے ہیں، کیونکہ انہوں نے اپنی صدارتی مہم کے دوران اس کا وعدہ کیا تھا۔
It's time to bring our soldiers back home. That's the way it is. We've had no soldiers injured or hurt.
وہ کہہ رہے ہیں کہ وقت آ گیا ہے کہ ہم اپنے فوجیوں کو واپس گھر لے کے آئیں، اور ہم یہی کر رہے ہیں۔ ہمارے فوجی اب زخمی نہیں ہیں کیونکہ میں ملک کا صدر ہوں اور ہم باس ہیں، یہ بات یاد رکھیے گا۔ صدر ٹرمپ نے اس الزام کی تردید کی کہ انہوں نے شمالی شام پر حملے کے لیے ترک صدر رجب طیب اردوان کو ٹیلی فون پر ہونے والی بات چیت میں کوئی گرین سگنل دیا تھا. وہ کہہ رہے ہیں کہ میں نے اس گفتگو کے فوراً بعد ترک صدر کو ایک خط لکھا تھا, بہت طاقتور خط. ان کو کبھی بھی کوئی گرین سگنل نہیں دیا. امریکہ کا ایک وفد نائب صدر مائک پینس کی قیادت میں انکرا میں موجود ہے تاکہ صدر اردوان پر شمالی شام میں جنگ بندی کے لیے دباؤ ڈالا جا سکے یا پھر انہیں کہا جائے کہ وہ پابندیوں کے لیے تیار رہیں. امریکی اراکین کانگریس نے اس بارے میں شبہ کا اظہار کیا ہے کہ پابندیوں کی دھمکیاں ترک حملے کے بعد شمالی شام میں قتل و غارت کو رکوا سکیں گی. ٹرمپ کے حامی ریپبلکن سینیٹر لنڈسے گراہم نے کہا ہے کہ امریکی فوجوں کے شام سے نکلنے کے بعد پیدا ہونے والے خلا کو فوری طور پر امریکہ کے مخالفوں نے پر کیا ہے. وہ کہہ رہے ہیں کہ روس اور ایران ہمارے دوست نہیں ہیں, وہ امریکی مفادات کا تحفظ نہیں کریں گے. کرد ہمارے دوست ہیں اور ان کو تنہا چھوڑ دیا گیا ہے. ایوان نمائندگان نے بدھ کے روز کے اجلاس میں شام سے اچانک فوجیں نکالنے کے فیصلے کے خلاف مذمتی قرارداد 60 کے مقابلے میں 354 ووٹوں سے منظور کی. اس قرارداد کے بعد صدر ٹرمپ نے دونوں پارٹیوں کے نمائندوں سے وائٹ ہاؤس میں ملاقات کی, لیکن ڈیموکریٹس نے اس وقت اس ملاقات سے واک آؤٹ کیا جب مبینہ طور پر صدر ٹرمپ نے ڈیموکریٹک رہنما نینسی پلوسی کو تیسرے درجے کی سیاستدان قرار دیا. نینسی پلوسی کہہ رہی ہیں کہ ایوان میں رائے شماری صدر کے فیصلے کے خلاف پڑنے والے بھاری ووٹ اس کی وجہ ہے. ایک کے مقابلے میں دو ریپبلکنز نے شام سے فوجیں نکالنے کے خلاف ووٹ دیا ہے اور صدر ٹرمپ غالباً اسی سے ہل کر رہ گئے ہیں. یہی وجہ ہے کہ ان کے ساتھ ملاقات جاری نہ رکھ سکے کیونکہ وہ زمینی حقائق کو نہیں سمجھ رہے. ریپبلکن اراکین نے نینسی پلوسی کو اس واک آؤٹ کا ذمہ دار قرار دیا.
Leaders should stay whether they like what is said or not.
ایوان نمائندگان میں اقلیتی رہنما کیون میکارتھی کے الفاظ ہیں کہ جب بحران کا وقت آئے تو رہنماؤں کو موجود ہونا چاہیے, بھلے ان کو اس وقت کوئی بات پسند آئے یا نہ آئے, اور ان کو مسئلے کے حل کے لیے کام کرتے رہنا چاہیے. اراکین کانگریس جب صدر ٹرمپ پر زور دے رہے ہیں کہ وہ شام سے فوجوں کے انخلا کے اپنے فیصلے پر نظر ثانی کریں, شمالی شام میں صورتحال پہلے ہی تبدیل ہو چکی ہے. سیرین کرد فورسز شام کی فوجوں کے ساتھ مل کر ترکی کے حملے کے خلاف مزاحمت کر رہی ہیں. ممبیج کے مرکزی شہر میں مارچ کے بعد دفاعی اہمیت کے حامل سرحدی قصبے کوبانی پہنچ گئی ہیں. روس نے ترکی اور شام کے فوجوں کے درمیان کسی طرح کی لڑائی روکنے کے عزم کا اعادہ کیا ہے. اسد حسن, وائس آف امریکہ, واشنگٹن.
صدر ڈونلڈ ٹرمپ کے مواخذے کے لیے تحقیقات میں ایسے میں تیزی آ گئی ہے جب اراکین کانگریس دو ہفتوں کی تعطیلات کے بعد واشنگٹن واپس پہنچے ہیں. پورا ہفتہ ٹرمپ انتظامیہ کے سابق عہدیداروں کو کیپیٹل ہل پر بند کمرے میں شہادت کے لیے بلایا گیا. ڈیموکریٹ ارکان یہ مقدمہ بنا رہے ہیں کہ صدر ٹرمپ نے سال 2020 کے انتخابات میں غیر ملکی مداخلت کو دعوت دی ہے. اس کی تفصیلات بتا رہے ہیں ہمارے ساتھی اسد حسن.
ایوان نمائندگان میں ڈیموکریٹس صدر کے مواخذے کے لیے پورا ہفتہ انٹرویوز میں مصروف رہے. ایوان نمائندگان کی خارجہ امور کی کمیٹی کے رکن ایلیوٹ اینگل کے الفاظ ہیں, میرا نہیں خیال کہ ہم وہاں تک پہنچ چکے ہیں, ہمیں اس کے لیے بھی بہت سے کام کرنے ہیں اور ہم یہ کر رہے ہیں. وسل بلوئر یعنی خفیہ شکایت کنندہ نے اپنی شکایت میں صدر پر الزام عائد کیا تھا کہ انہوں نے اپنے سیاسی مخالفین جو بائیڈن اور ان کے بیٹے کے خلاف یوکرین سے مدد مانگی تھی. اس کے بعد ہاؤس کی انٹیلیجنس کمیٹی کے چیئرمین ایڈم سکیف کو اضافی معلومات کے لیے درخواست دینا پڑی. ٹرمپ انتظامیہ ابھی تک ایسے احکامات سے انکاری ہے.
The case for obstruction of Congress continues to build.
Democrat رہنما ایڈم سکیف کہہ رہی ہیں کہ کانگریس کی راہ میں رکاوٹ کا مقدمہ استوار ہوتا جا رہا ہے. صدر ٹرمپ یہ استدلال دے رہے ہیں کہ جب تک ہاؤس میں ڈیموکریٹس ان تحقیقات کو باضابطہ بنانے کے لیے رائے شماری نہیں کراتے وہ تعاون نہیں کریں گے, جبکہ ایوان نمائندگان کی اسپیکر نینسی پلوسی کا کہنا ہے کہ صدر کا موقف کانگریس کو کمزور بناتا ہے. وہ کہہ رہی ہیں کہ ہم یہاں گمراہ کن چالیں چلنے کے لیے نہیں بیٹھے ہیں, لیکن صدر ٹرمپ کا کہنا ہے کہ نینسی پلوسی اور دیگر ڈیموکریٹس سیاست کھیل رہی ہیں.
This one is just absolutely crazy. All you have to do is read the transcript of the call. Read the transcript.
صدر ٹرمپ کہہ رہے ہیں کہ بلا شبہ یہ ایک پاگل پن ہے, آپ کو اس کال کا تحریری ریکارڈ پڑھنا چاہیے. پڑھیں اس ٹرانسکرپٹ کو, یہ بالکل واضح کیس ہے. اور وہ اس لیے جلدی میں ہیں کیونکہ ان کو معلوم ہے کہ وہ انتخابات ہارنے جا رہے ہیں. ڈیموکریٹس پر دباؤ ہے کہ وہ سال کے آخر تک مواخذے کے لیے رائے شماری کرائیں, سال 2020 کی صدارتی مہم کے فروری میں باضابطہ آغاز سے پہلے, جبکہ بعض رہنماؤں کا موقف ہے کہ نظام الاوقات مسئلہ نہیں ہونا چاہیے. ڈیموکریٹس کی توجہ اب اس بات پر ہے کہ وہ صدر ٹرمپ اور ان کی انتظامیہ کے درمیان ہونے والے تبادلہ خیال کی تحریر کا جائزہ لیں. اس سلسلے میں یورپین یونین کے لیے سابق سفیر گورڈن سانڈ لینڈ کو جمعرات کو شہادت کے لیے بلایا گیا ہے. اسد حسن, وائس آف امریکہ, واشنگٹن.
امریکہ کی سپورٹس اور انٹرٹینمنٹ انڈسٹری کے لیے چین نہ صرف بہت بڑی منڈی ہے بلکہ سرمایہ کا ایک اہم ذریعہ بھی. حال ہی میں امریکہ کی نیشنل باسکٹ بال ایسوسی ایشن یا این بی اے کے ایک اعلی عہدیدار نے ہانگ کانگ کے مظاہرین کے حق میں ٹویٹ کی تو چین نے ناراضگی کا اظہار کرتے ہوئے این بی اے کے میچوں کی ٹی وی پر نمائش روک دی. امریکی اہلکار نے ٹویٹ تو فوراً واپس لے لی, لیکن چینی کمپنیوں نے این بی اے کے ساتھ کاروباری تعلقات بھی معطل کر دیے. این بی اے کی کوشش ہے کہ حالات معمول پر آ جائیں. جو لوگ چین کی سیاست سے واقف ہیں ان کے لیے یہ واقعہ حیران کن نہیں, لیکن اس سے یہ بھی ظاہر ہوتا ہے کہ امریکی انٹرٹینمنٹ انڈسٹری پر اب چین کا کتنا اثر و رسوخ ہے. تفصیلات بتا رہی ہیں سبا شاہ خان.
چین میں این بی اے کے بینرز ہٹا دیے گئے ہیں اور چینی سپانسرز نے این بی اے کے ساتھ اپنے تعلقات منقطع کر دیے ہیں. یہ تنازع سوشل میڈیا سے اس وقت شروع ہوا جب این بی اے کی ٹیم ہیوسٹن راکٹس کے جنرل مینیجر نے ہانگ کانگ میں جمہوریت کے حق میں جاری مہم کی حمایت کا اظہار کیا.
ہیوسٹن راکٹس نے صورتحال سنبھالنے کی کوشش کی.
دنیا کی سب سے بڑی آبادی ہونے کے باعث چین بہت بڑی اقتصادی قوت ہے اور کمپنیز کو خیال رکھنا پڑتا ہے کہ وہ کہاں کس حد تک رہنا چاہتی ہے.
راکٹس کے جنرل مینیجر نے سوشل میڈیا پر یہ کہہ کر معافی مانگی کہ ان کے ٹویٹ کا مقصد چین میں این بی اے فینس کا دل دکھانا نہیں تھا. دوسری جانب این بی اے نے جنرل مینیجر کی آزادی رائے کے حق کی حمایت کی.
این بی اے کی اقدار ہمیشہ سے آزادی اظہار کی حمایت کرتی آئی ہیں, تو اس کیس میں اظہار رائے کا وہی حق ہمارا حصہ ہونے کے ناطے ہیوسٹن راکٹس کے جنرل مینیجر ڈیرن مورے کو بھی حاصل ہے.
باوجود اس کے این بی اے اور ہالی ووڈ توازن رکھنے کی کوشش کرتے ہیں اور کچھ کے خیال میں اپنی فلمز میں چین کو مثبت رنگ میں پیش کرنے کی غرض سے ہالی ووڈ موضوعات کے انتخاب میں اور کچھ ٹاپکس سے اجتناب کرنے میں محتاط رہا ہے.
سب سے واضح ہمیشہ سے تین موضوعات یعنی تبت, تائیوان, 1979 کا تیانامن سکوئر رہے ہیں, لیکن کوئی بھی چیز جو چین کی حاکمیت سے متعلق معاملات کے بارے میں ہو وہ چین کے مرکزی مفادات میں دیکھی جاتی ہے, جیسے ساؤتھ چائنا سی حاکمیت کا معاملہ ہے. لیکن اب زیادہ لوگوں کا کہنا ہے کہ چین وسعت حاصل کر رہا ہے اور جو چین پسند نہیں کرتا وہ نہیں کرنا چاہیے. یقیناً آپ اپنے گاہکوں کو ناراض نہیں کرنا چاہتے, لیکن چینی خیالات, چین کی حکومت کے نظریات, نظریات جو وہاں کے لوگ رکھتے ہیں, تو اگر وہ آپ کو بولنے کا طریقہ واضح کرنے لگے تو یہ پریشانی کا سبب ہے.
ساؤتھ پارک شو کے بنانے والوں نے اپنا ایک پورا شو انٹرٹینمنٹ انڈسٹری کی چین کی خوشنودی کے لیے سیلف سینسرشپ کے لیے وقف کیا.
کٹ کٹ کٹ, بچوں اس کے آزاد ملک ہونے کے بارے میں کچھ نہ کہو. دیکھیے یہ لوگ چین سے یہاں آئے ہیں تاکہ ہمیں اپنے معیار قائم کرنے میں مدد دے سکیں.
بیجنگ نے اس کے رد عمل میں اس شو کو چین میں بین کر دیا. چاہے ساؤتھ پارک ہو یا این بی اے, چین کا رد عمل غیر ارادی نتائج کا سبب بن رہا ہے.
اس کی وجہ سے چین کا امیج دنیا بھر میں خراب ہو رہا ہے اور اپنی جانب متوجہ کر رہا ہے. زیادہ لوگوں کو ہانگ کانگ کے بارے میں پتا نہیں اور اس پر اتنی توجہ نہیں دی, لیکن این بی اے کے ساتھ جڑنے کے بعد یہ اس کا حصہ بن گیا اور اب آپ متوجہ ہوتے ہیں.
ماہرین کہتے ہیں کہ چین داخلی طور پر لوگوں تک پہنچنے والے پیغامات کو کنٹرول کرنا چاہتا ہے اور جانتا ہے کہ جو کچھ ملک سے باہر کہا جا رہا ہے وہ بالآخر اس کے شہریوں تک بھی پہنچ سکتا ہے. الزبت لی کے ساتھ سبا شاہ خان, وائس آف امریکہ.
امریکہ میں 10-15 سال سے الیکٹرانک سگریٹ استعمال ہو رہے ہیں, لیکن پہلی مرتبہ اچانک اتنی بڑی تعداد میں اموات کی وجہ ویپنگ کو قرار دیا جا رہا ہے. آج کی رپورٹ میں ارم عباسی بتا رہی ہیں کہ الیکٹرانک سگریٹ استعمال کرنے والے کتنی بڑی مشکل میں پڑ سکتے ہیں.
अमेरिका में वेपिंग या ई सिगरेट के बढ़ते हुए इस्तेमाल और इससे पैदा होने वाले सेहत के संजीदा मसाइल से वालदैन और शोबाए सेहत के अहलकार सभी परेशान हैं। रियासत विस्कॉन्सिन के शहर मेडिसिन से ताल्लुक रखने वाले 16 साला लॉगन क्रहन को सांस के शदीद मसाइल की वजह से इंटेंसिव केयर यूनिट में अपनी जिंदगी की जंग लड़ना पड़ी थी।
अगर आप अभी सिगरेट या वेपिंग के आदि नहीं तो प्लीज शुरू भी मत करें, और अगर आप आदि हैं तो मैं इल्तिजा करता हूं कि प्लीज छोड़ दें, जबकि छोड़ना अभी एक मुश्किल मरहला लगेगा।
एक सरकारी सर्वे के मुताबिक गुज़िश्ता बरस हर 5 में से एक अमरीकी हाई स्कूल सीनियर ने तंबाकू नोशी के लिए वेप इस्तेमाल किया। 18 साल जिमी जॉनसन की वालिदा उस वक्त बेयकीनी की कैफियत में चली गई जब डॉक्टर ने उन्हें बताया कि वेपिंग के बायस उनका बच्चा खुद सांस नहीं ले पा रहा।
मैं इतनी डर गई जब डॉक्टर ने हमें बताया कि मेरे बच्चे का सांस लेने का निजाम एक 90 साल बूढ़े आदमी का है। इतनी खौफनाक सूरत हाल थी कि उसे सच बताना पड़ा कि वो रोजाना कितना वेप करता था और वो क्या इस्तेमाल करता था। इसके बाद ही डॉक्टर ने कहा कि ये वेपिंग की वजह से बीमार हुआ।
सन 2018 के एक सर्वे के मुताबिक अमरीकी तालबे इल्मों में ई सिगरेट स्मोकिंग या वेपिंग में गुज़िश्ता बरस के मुकाबले में 100 गुना इजाफा हुआ है। माहरीन का कहना है कि अमरीकी नौजवानों में बढ़ते हुए वेपिंग के रुझान की एक वजह मार्केटिंग के जरिए फैलाया हुआ ये तासुर है कि शायद वेपिंग तंबाकू नोशी से कम नुकसानदेह है, जो कि एक गलत तासुर है। तिबी माहरीन इब्तदा में पाए जाने वाले इस तासुर को अब बेबुनियाद करार दे रहे हैं कि ई सिगरेट्स में रवायती सिगरेट के मुकाबले में सिर्फ खालिस निकोटीन होने के बायस ये कम नुकसानदेह होता है।
आपको हार्ट अटैक हो सकता है, एंजिना हो सकता है, लॉन्ग टर्म इफेक्ट जो हार्ट वेसल्स पे होते हैं, प्लैक बिल्डअप जिसे कहते हैं ना, कि आपके लिपिड जो कोलेस्ट्रॉल बिल्डअप होता है प्लैक बिल्डअप भी करता है, तो ये तो आपके दिल पे इफेक्ट हो गया, इसका लंग्स पे भी इफेक्ट है इसका। तो जब आप इनहेल कर रहे हैं तो ये जो टॉक्सिन मैंने अभी आपको बताए थे, या द फ्लेविंग एजेंट है या एक्रोलिन वगैरह, ये आपकी जो सांस की नाली है इसको डैमेज कर सकता है। इसके अलावा जो फेफड़े इटसेल्फ लंग्स हैं उनके टिश्यू को भी डैमेज कर सकता है। कफ तो वही कॉमन है, क्रॉनिक कफ होती है जो पेशेंट प्रेजेंट होगा, एस्मा डेवलप कर सकते हैं वो। जो हम बात हुई है रिसेंट, उसका रीज़न ये है कि लंग्स को इसकी इन्हेलेशन की वजह से लंग्स में इन्फ्लेमेशन हो गई है बोथ लंग्स में सिग्निफिकेंट, के पेशेंट सांस भी नहीं ले सकता।
अमरीका में तिब्बी माहरीन जोर दे रहे हैं कि घरों और तालीमी इदारों में वेपिंग और ई सिगरेट्स के इस्तेमाल के सेहत पर मुज़र असरात से मुतालिक खुलकर बात की जाए। इरम अब्बासी, वॉइस ऑफ अमेरिका, वाशिंगटन DC।
वेपिंग या ई सिगरेट का इस्तेमाल पाकिस्तान में भी बढ़ता जा रहा है। इस्लामाबाद से गेती आरा अनीस बता रही हैं कि ई सिगरेटों के मुज़र असरात अगरचे नजर आ रहे हैं, लेकिन इन मसनूआत की रेगुलेशन के लिए अब तक कोई पॉलिसी सामने नहीं आई। इस बारे में इस्लामाबाद से गेती आरा अनीस की रिपोर्ट।
24 साल तलहा इस वक्त डॉक्टर के पास आए हैं, ये इनका आखिरी चेकअप है जो ई सिगरेट छोड़ने के बाद किया जा रहा है। बहुत से नौजवानों की तरह तलहा ने पिछले साल सिगरेट नोशी छोड़कर वेपिंग शुरू की, लेकिन फिर इन्हें मुंह और फेफड़ों के मसाइल का सामना करना पड़ा।
आई वॉज अ चेन स्मोकर, फिर मुझे पता चला कि उसके बहुत ज्यादा नुकसान आते, तो फिर मैंने वो छोड़ के ई सिगरेट्स जो हैं उनको यूज़ करना शुरू किया, क्योंकि उनके बॉक्स के ऊपर मैंने पढ़ा था, लिखा हुआ था कि इट इज़ मच लेस हार्मफुल देन द नॉर्मल सिगरेट। मेरा तो मुंह जो था वो बहुत ज़्यादा सूख गया था। इसके अलावा मेरा थ्रोट जो था, मुझे हर वक्त कफ रहती थी, मेरा थ्रोट ड्राई रहता था, मेरी आईज़ जो थी ये ड्राई रहती थी, मुझे हर वक्त चेस्ट में थोड़ा सा पेन स्टार्ट हो गया था, मैं एक एडिक्शन मुझे डिवेलप हो गई थी। मैं जिस तरह था, मैं कूल बनना चाहता था, उसी तरह मेरी तरह जितने भी लड़के हैं वो कूल दिखना चाहते हैं, इस वजह से वो बस नहीं छोड़ते।
माहरीन सेहत का कहना है ये तासुर बिल्कुल गलत है कि ई सिगरेट्स पीना आम सिगरेट नोशी से बेहतर है, क्योंकि इनमें भी तंबाकू की तरह मुज़र सेहत निकोटीन मौजूद होती है।
सबसे पहले तो इसमें ज़ीरोस्टोमिया कॉज करता है ई सिगरेट्स, दैट मींस के लैक ऑफ सिक्रेशंस ऑफ ओरल कैविटी व्हिच लीड्स टू ओरल अल्सर्स, ओरल कट्स, ब्लीडिंग फ्रॉम द जिंजाइवा, ब्लीडिंग फ्रॉम द थ्रोट, और बाकी जो है ओवरऑल हेल्थ पे इसके बहुत ज़्यादा इफेक्ट है। व्हेन यू इनहेल इट तो लंग्स जो है वो आज सबसे ज़्यादा इसके अफेक्ट होते हैं, और देर इज़ अ डिजीज़ दैट इज़ कॉल्ड पॉपकॉर्न डिजीज़, वो इसी से एग्रेवेट होती है।
पाकिस्तान में तंबाकू नोशी के खिलाफ मौजूद कवानीन ई सिगरेट्स और वेप्स पर लागू नहीं होते, अगरचे फिलहाल ये वाजे नहीं कि आम सिगरेट के मुतबादल पाकिस्तान में कितने बड़े पैमाने पर इस्तेमाल हो रहे हैं। पार्लियामेंट्री सेक्रेटरी बराए सेहत का कहना है कि मामले पर इनकी नज़र है।
دیکھیں جی, اس میں تو کوئی دو رائے نہیں ہے کہ چاہے وہ الیکٹرانک سگریٹ ہو یا کنونشنل سگریٹ ہو, دونوں ہی ہارمفل فار ہیلتھ ہیں. مگر ابھی جو پریزنٹلی جو منسٹری آف ہیلتھ ہے اس کے اوپر کچھ اسٹڈیز جو ہے وہ کنڈکٹ کرا رہی ہے, اور اس چیز کے اوپر غور کیا جا رہا ہے کہ کیا ہم اس کو کنٹرولڈ انوائرمنٹ میں کوٹنگ ٹول کے طور پہ یوز کر سکتے ہیں. تو اس کے اوپر ایک پالیسی پیپر جو ہے وہ تیاری میں ہے, کچھ اسٹڈیز جو کنڈکٹ کی جا رہی ہیں ان کی روشنی میں جو ہے وہ منسٹری آف ہیلتھ ایک پالیسی پیپر بنا رہی ہے جو کہ ان شاء اللہ تعالیٰ نومبر میں ہے, وہ آپ کے ساتھ شیئر ہو جائے گا.
امریکہ میں ویپنگ سے منسلک ہلاکتوں کے بعد کئی ریاستوں میں ان کی تیاری, فلیورڈ ای سگریٹس کی فروخت اور استعمال کے قوانین کو سخت کیا جا رہا ہے.
پاکستان میں بھی ای سگریٹ سے متعلق قانون سازی تو شاید جلد سامنے آ جائے, لیکن طلحہ جیسے نوجوانوں کا خیال ہے کہ اس وقت ضروری یہ ہے کہ عوام میں ای سگریٹس کے مضر اثرات کے حوالے سے آگاہی پیدا کی جائے. گیتی آرانیس, وائس آف امریکہ, اسلام آباد.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
کھیل کے میدانوں یا پلے گراؤنڈز میں لائی جانے والی بہترین تبدیلی یہ ہو سکتی ہے کہ ان میں اسپیشل یا کسی بھی طرح کی معذوری میں مبتلا بچوں کی ضروریات کا خاص خیال رکھا جائے. کیلیفورنیا میں ایسا ہی ایک پلے گراؤنڈ بنایا گیا ہے جہاں جسمانی اور ذہنی معذوریوں سے متاثر یا خصوصی ضروریات رکھنے والے بچے اور بڑے بھی کھیل سے پوری طرح سے لطف اندوز ہو سکتے ہیں. تفصیلات بتا رہی ہیں سادیا زیب رانجھا.
سن 2008 کی بات ہے جب یوکرین سے تعلق رکھنے والی تارک وطن اولینکا ولوریال نے محسوس کیا کہ کیلیفورنیا میں کوئی بھی پلے گراؤنڈ ایسا نہیں جو ان کی بیٹی ایوا کی خصوصی ضروریات سے مطابقت رکھتا ہو. امریکہ کے قانون کا تقاضا ہے کہ خصوصی ضروریات رکھنے والے بچے کسی بھی پلے گراؤنڈ میں جا سکیں, لیکن حقیقت میں بہت ہی کم ایسا ہے.
یہ دیکھیں, یہاں اگر آپ ویل چیئر رکھیں تو وہ گر جائے گی,
ٹائر لکڑی کے ان ٹکڑوں میں پھنس جائیں گے, اور زیادہ تر سلائیڈز پر بغیر کسی مدد کے چڑھنا ان بچوں کے لیے مشکل ہوتا ہے.
جب باقی بچے ان کے آس پاس بھاگ دوڑ رہے ہوتے ہیں تو یہ بچے یہاں خاموش بیٹھے ہوتے ہیں, کیونکہ یہ مدد کے بغیر کھڑے نہیں ہو سکتے.
یہ سب دیکھ کر ولوریال شہر کی انتظامیہ کے پاس گئیں, جنہوں نے یہ کہہ کر زمین کا ایک ٹکڑا ان کے حوالے کر دیا کہ اگر وہ ایسا پلے گراؤنڈ بنا سکتی ہیں تو بنا لیں, اور ولوریال نے کر دکھایا. 7 برسوں میں اپنی ٹیم کے ساتھ مل کر انہوں نے $40 لاکھ اکٹھے کیے, اور سن 2015 میں پلے گراؤنڈ کو بچوں کے لیے کھول دیا. اس میں لکڑی کا جو استعمال کیا گیا ہے وہ بلا جواز نہیں ہے.
لکڑی کو چھونا اور محسوس کرنا بینائی سے محروم اور آٹیزم کے شکار بچوں کے لیے مفید ہے.
یہاں ایک چھوٹا سا گھر بھی بنایا گیا ہے جو ان والدین کے لیے ہے جن کے بچے اکیلے کھیلنے سے گھبراتے ہیں. یہاں نابینا, نفسیاتی اور کسی ذہنی مسئلے میں مبتلا بچوں کے لیے خصوصی جگہ موجود ہے. ہر 30 سیکنڈز میں آوازیں بدلتی ہیں جس سے بچوں کو ایسا محسوس ہوتا ہے کہ وہ پانی میں کھیل رہے ہیں یا برف پر یا سوکھے پتوں پر چل رہے ہیں. یہ سلائیڈ لاریال نے اپنی بیٹی ایوا کو ذہن میں رکھ کر بنائی ہے.
ویل چیئر والے بچے اس سلائیڈ کو استعمال کر سکتے ہیں, جس کے بعد ان کے والدین یا بہن بھائی ان کی ویل چیئر کے ساتھ یہاں انتظار کر سکتے ہیں.
والدین اور ماہرین سے مشاورت کے بعد 5 برس میں یہ پارک مکمل کیا گیا. جب سن 2015 میں اسے کھولا گیا تو یہ فوری طور پر اتنا مقبول ہوا کہ ہر ماہ یہاں آنے والوں کی تعداد 25,000 تک پہنچ گئی. ندمالا گواتی بسارت سے محروم ہیں. ان کا تعلق نیپال سے ہے. وہ چاہتی ہیں کہ ایسی ہی کوئی جگہ نیپال میں بھی بنائی جائے.
یہاں ایسی بہت سی چیزیں ہیں جنہیں آپ چھو کر محسوس کر سکتے ہیں. اس طرح کا پلے گراؤنڈ بہت ضروری ہے, کیونکہ آپ گھر سے باہر کھلی فضا میں نکلتے ہیں, نئے دوست بناتے ہیں.
یہ ایک بہت بڑی کامیابی تھی. ولوریال نے سوچا کہ اسے توسیع دی جائے. اس مقصد کے لیے انہوں نے اپنے ساتھیوں سمیت سن 2016 میں میجیکل برج فاؤنڈیشن قائم کی, جس کے تحت اور مقامات پر بھی ایسے ہی پارک بنانے کے لیے رقم اکٹھی کی گئی.
اس سال ہمیں سوئٹزرلینڈ کے شہر ڈیوس میں ورلڈ اکنامک فورم میں مدعو کیا گیا, جہاں ہمارا کام مثال کے طور پر پیش کیا گیا.
اس کامیابی کو دیکھتے ہوئے کیلیفورنیا کی انتظامیہ اس طرح کے مزید 5 پلے گراؤنڈ بنانے کا سوچ رہی ہے. این آر آئی کے ساتھ سادیہ زبرانجھا, وائس آف امریکہ.
न्यूयॉर्क के इलाके लॉन्ग आइलैंड के मजाफाती इलाके में वाक एक बेकरी इन दिनों मजहबी यकजहती की एक मिसाल के तौर पर देखी जा रही है। इसकी एक खास बात यह है कि इस बेकरी के मालिक एक पाकिस्तानी अमरीकी हैं। बुनियादी तौर पर यह बेकरी एक यहूदी की थी जहां वो अपने मजहबी अकायद के मुताबिक कोशर गोश्त और अशिया फरोख्त करते थे, जैसे कि मुसलमान हलाल गोश्त खाते हैं। हमारे साथी अनुष्मान आपते आपको लेकर जा रहे हैं वेस्ट हैम्पटन बीच, जहां ये बेकरी वाकई है।
वेस्ट हैम्पटन बीच के इलाके में तीन दहाइयों से अपने कोशर खाने के लिए मशहूर बीच बेकरी एंड ग्रैंड कैफे के मालिक ने जब इसे बेचने का फैसला किया तो इलाके में बड़ी तादाद में रहने वाले यहूदियों में कुछ तशवीश पैदा हुई।
मेरा खानदान कोशर खाता है तो हम इसकी बहुत कदर करते हैं क्योंकि इस इलाके में कोई दूसरी कोशर जगह नहीं है।
इलाके के यहूदियों को डर था कि बिकने के बाद कहीं ये बेकरी कोशर ना रहे, यानी कहीं नए मालिक यहाँ कोशर अशिया बेचना बंद ना कर दें। लेकिन बेकरी के नए मालिक राशिद सुलहरी ने कम्युनिटी से राब्ता किया और उन्हें यकीन दिलाया कि उनकी मजहबी जरूरतों का वो पूरा ख्याल रखेंगे।
तकरीबन 10 मिनट की स्पीच मैंने सिनेगॉग में जाके की, उनके ऑलमोस्ट 800 मेंबर्स थे, उन्होंने मेरी बात सुनी। उनके तकरीबन 4.1 मिलियन व्यूअर्स थे जिसमें वो लाइव जा रहा था। उनका सर्टिफिकेट है हमारे पास, कोई भी बंदा यहाँ पे आके चेक कर सकता है कि हम सर्टिफाइड कोशर हैं या नहीं।
जहाँ एक जानिब राशिद ने बेकरी में खाने की तैयारी यहूदी डायट्री लॉज काशरत के मुताबिक जारी रखी, वहीं ये भी यकीनी बनाया कि यहाँ कोई भी चीज़ गैर हलाल ना हो।
कोशर और हलाल में जो बुनियादी फ़र्क है वो मीट से आता है, तो हमने मीट रखा ही नहीं। सो जब मीट नहीं है तो उसके बाद जो डेयरी प्रोडक्ट्स हैं और वेजिटेरियन प्रोडक्ट्स हैं, अगर वो कोशर हैं तो वो हलाल भी हैं। उसके अलावा दूसरी चीज़ थी चैलेंजिंग, वो थी अल्कोहलिक ड्रिंक्स, तो हमने अल्कोहलिक ड्रिंक्स जो थे वो भी निकाल दिए यहाँ से।
इस तब्दीली के बाद इलाके के मुसलमान भी बड़ी तादाद में यहाँ आने लगे हैं।
हमारे बच्चों ने जब यहाँ के बारे में सुना तो हमने सोचा हमें जरूर जाके यहाँ ट्राई करनी चाहिए।
यहाँ पर मिलने वाली ज्यादातर चीजें और कहीं भी नहीं मिलती।
सबको साथ लेके चलना अच्छी बात है।
ये लोग एक दूसरे के साथ मिलते हैं, बात करते हैं, एक दूसरे को एक्सेप्ट करते हैं, तो इसको बड़ा हाईली रिगार्ड किया गया है लोकल कम्युनिटी के अंदर।
जहाँ बीच बेकरी एंड ग्रैंड कैफे इलाके में बैनुल मजहबी यकजहती की मिसाल बनकर मीडिया और दुनिया को मुतासिर कर रहा है, वहीं राशिद सुलहरी के मुताबिक किसी भी पॉपुलर बेकरी या कैफे की तरह यहाँ का जायकेदार खाना ही इसकी असली पहचान है। अंशुमान आपटे, वॉइस ऑफ अमेरिका, न्यूयॉर्क।
अमरीकी दारुल हुकूमत वॉशिंगटन डीसी से 60 किलोमीटर जनूब में दरियाए पोटेमिक में एक ऐसा इलाका है जो डूब चुके जहाजों का कब्रिस्तान कहलाता है, और अब इसे एक नई कौमी सेंचुरी या पनाहगाह का दर्जा दिया गया है। अमरीका में इस पहली बहरी पनाहगाह के कयाम का मकसद ऐसे जहाजों को महफूज रखना है जो जुज़वी तौर पर डूबे हुए हैं। तफसील बता रही हैं सादिया जेब रांझा।
मैरीलैंड के नंजे मोए के इलाके में ये मैलोज का साहिल है जो अमेरिका की पहली बहरी पनाहगाह है, जहां जुज़वी तौर पर गर्क हो जाने वाले तारीखी जहाजों की हिफाजत की जाती है।
यहां 200 से ज्यादा गर्क हुए जहाज मौजूद हैं, और जब मौसम गुजर जाता है तो ये नजर आना शुरू हो जाते हैं। उस वक्त उन्हें बदरूहों का बेड़ा कहा जाता है।
यहाँ से ये आपको एक जंग आलूद जहाज का ढांचा नजर आता है जो 1970 में नाकारा हो गया था, लेकिन इसको सही तरह देखने के लिए आप जरा बेहतर मौसम में कायाक के जरिए आगे जाएं और अंदर से इसे देखें। लकड़ी के ये ढांचे एक सदी कबल जंगे अजीम अव्वल में उजलत में तैयार किए गए थे।
भाप से चलने वाले 100 से ज्यादा बहरी बेड़े तैयार किए गए। मसला ये था कि जंग के खत्म होने के बाद तैयार हुए, लिहाजा उन्हें यहाँ लाकर बहरी जहाजों को बचाने वाली इस कंपनी के हाथों बेच दिया गया।
जंग सन 1918 में खत्म हो गई और इन मतरूक जहाजों को यहाँ कम पानियों में लाकर तबाह कर दिया गया।
पत्थर का ये टुकड़ा जहाज के तवाजुन को बरकरार रखने के लिए असल में जहाजों के नीचे लगाया गया था।
ये बहरी जहाज तकरीबन 80 मीटर लंबे हैं। यहाँ इनसे भी पुराने यानी 17वीं और 18वीं सदी में तबाह होने वाले जहाज भी मौजूद हैं।
अगर आप इस जगह की फजा से ली गई तस्वीर देखें तो आपको दूर तक बादबानों का एक पेचीदा सिलसिला नजर आएगा।
आज ये जंगली हयात मसलन मछलियों, मुर्गाबियों और दीगर बहरी जानदारों के लिए इंसान के हाथों बनी एक पनाहगाह है।
हमने देखा कि इनमें से ज्यादातर फूलों के तैरते गमलों की तरह लगते हैं। ये नबातात से भरपूर और माहौल के लिए बेहतरीन है। ये असल में पानी को साफ करने का जरिया और मौसमियाती तगैयरात के लिए भी फायदेमंद है।
रफ्ता रफ्ता गलती सड़ती लकड़ियाँ माहौल के लिए कुछ ज्यादा जरा रसान नहीं है,
क्योंकि ये ज़ेरे आब हैं और ऑक्सीजन का यहाँ गुजर नहीं होता और पानी के नमकीन होने की वजह से इनके खराब होने का अमल काफी सुस्त होता है।
मगरबी निसफ कुर्राए अर्ज़ में मैलूज के साहिल पर ये तबाह शुदा जहाजों का सबसे बड़ा जखीरा है। अगरचे ये पानी में मुर्दा चीज की तरह है, लेकिन जंग अजीम अव्वल की सबसे बड़ी यादगार है।
यही वाहिद जगह है जहाँ इतने बड़े साइज, तादाद और डिजाइन का जखीरा मौजूद है। आप इसे एक बड़ा म्यूजियम भी कह सकते हैं।
माहौलियाती फवायद के लिए सबसे बड़ी नुमाइश। डेबरा ब्लॉक के साथ सादिया जिब्रांझा, वॉइस ऑफ अमेरिका।
प्रोग्राम का वक्त खत्म हुआ। अपने मेजबान अंजुम हैरल्ड गिल को इजाजत दीजिए। खुदा हाफिज़।